اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الحمدللہ رب العالمین بارئ الخلائق اجمعین ثم الصلاة والسلام علی اشرف الانبیاء والمرسلین حبیب قلوب العالمین ابی القاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين المظلومين لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفداء أما بعد فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقانه الحميد بسم الله الرحمن الرحيم سنة الله التي قد خلت من قبل ولن تجد لسنة الله تبديلا ایک دفعہ درود پڑھیں محمد وآل محمد اللہ اللہ سلسلہ مجالس کی آج پہلی مجلس ہے یکم محرم الحرام اس کربلا کا ذکر کہ جہاں پر انسان کو تمام صفات اپنی معراج پہ دکھائی دیتی ہیں اس کربلا کا ذکر کہ جہاں پر انسان میں موجود جتنی بھی متوقع کمالات ہیں وہ شجاعت ہو وہ بصیرت ہو وہ اطاعت ہو وہ عبادت ہو وہ جس قدر بھی انسان کسی معاملے پر قربانی دے سکتا ہے الغرض یہ کہ ہر صفت اپنی معراج پہ دکھائی دیتی ہے کربلا ایک واقعے کا نام نہیں ہے کربلا ایک قصے کا نام نہیں ہے کربلا ایک جہد کا نام ہے ایسا نہیں ہے کہ ایک واقعہ ہوا جس طرح سے روزمرہ زندگی میں بہت سارے واقعات ہوتے ہیں اسی طرح سے 61 ہجری میں ایک واقعہ ہوا کہ جس کو واقعہ کربلا کے نام سے یاد کیا جاتا ہے کہ اس میں حسین ابن علی علیہ السلام اپنے کنبے کو لے کر تاغوت کے مقابلے میں پہنچے یزید کے مقابلے میں پہنچے اور خود کی جان کا نذرانہ پیش کیا کربلا ایک واقعہ نہیں جہد ہے ایک ایسی جہد کہ اس کائنات کا ہر ذی شعور انسان ہر وہ کہ جو انسان کہلانے کے قابل ہے یا جس کو انسان کہا جا سکتا ہے اس کی جہد کربلا ہے ہر وہ شخص کے جو اس کائنات میں عزت کے ساتھ جینے کی خواہش رکھتا ہے ہر وہ انسان کے جو اس کائنات میں بندگی کے ساتھ جینے کی آرزو رکھتا ہے ہر وہ انسان کے جو اس دنیا میں سعادت کے ساتھ اللہ تعالیٰ کی بندگی کو کرنا چاہتا ہے اس کی جہد کوئی اور نہیں کربلا ہے اس کا روح کربلا ہے کربلا میں خداوند عالم نے ایسے انسانوں کو جمع کیا ہے کہ جو کائنات میں آنے والے تمام انسانوں کے لیے نمونہ ہے پروردگار کہتا ہے کہ اگر تمہیں انسانوں کی تلاش ہے اگر تمہیں ایسے افراد کی تلاش ہے کہ جن کے اندر تم ایسی اطاعت کو دیکھو کہ اگر تم اپنے اندر پیدا کر لو تو میں زمانے کے امام کو بھیج دوں گا تو کسی اور جہد کی طرف نہ دیکھنا کربلا کا رخ کرنا اگر تم یہ چاہتے ہو اگر تم یہ چاہتے ہو کہ دیکھو اپنے اندر ان تمام فضائل کو جمع کر لینا ان تمام اقدار کو جمع کر لینا ان تمام ویلیوز کو جمع کر لینا جو تمہیں سرفراز کر دیں تو تمہیں اس دنیا میں کوئی اور نہیں حبیب نے مظاہر دکھائی دے گا اگر تم یہ چاہتے ہو کہ اس دنیا میں عزت کے ساتھ جیو اگر تم یہ چاہتے ہو کہ خدا کا دشمن تم سے خوف زدہ ہو تو تمہیں کسی اور کی طرف دیکھنے کی ضرورت نہیں میں نے تمہارے لیے زہیر ابن کہن کو نمونہ بنا دیا اگر تم یہ چاہتے ہو کہ قرآن کو پڑھو اور قرآن کے حرف کو سمجھتے ہوئے اس پر عمل کرو تو کسی اور کی جانب نہیں علی اکبر کی جانب دیکھو کہ جس کی سیرت کو میں نے قرآن کی تفسیر بنا دیا جو بھی کربلا گیا ہے وہ قرآن ناطق کی پیروی کرتے ہوئے خود کو اس سعادت تک لے گیا کہ ہر ایک کو خداوند عالم نفس مطمئنہ کر کے اپنی جنت میں داخل کرتا چلا گیا. جو بھی کربلا میں داخل ہوا وہ عام انسان نہیں رہا, پروردگار نے اس کا نام جان رکھ دیا. جو بھی کربلا میں داخل ہوا ہے اس کے اوپر سلام ضروری ہے. ضروری ہے کہ انسان پہچانے کہ وہ کون سے افراد ہیں, وہ کون سے لوگ ہیں کہ جن کو امام حسین نے اس طرح سے جمع کیا, ایک ایسا گلدستہ بنایا کہ پروردگار کی ربوبیت آ کر اس گلدستے میں سے ان گلابوں کو چننا شروع کرتی ہے. کس طرح سے پروردگار نے ان تمام کو کربلا میں جمع کیا. اس قدر مقدس زمین, اس قدر مقدس جگہ کہ جہاں پر معصومین روایت بیان کریں کہ پروردگار اس کائنات کے ہر ذرے ذرے پر عذاب کو نازل کرے گا لیکن کربلا کو معلہ کر دے گا, کیونکہ اس میں سید الشہداء کا خون ہے, اس میں سید الشہداء کے انصار کا خون ہے. ضروری ہے کہ ہر ذی شعور, ہر انسان, ہر وہ شخص کہ جو خود میں یہ صلاحیت محسوس کرتا ہے کہ ہاں میں منتظر ہوں, یا جس نے اپنی ذمہ داری لگائی ہے کہ مجھے وقت کے حسین کا انتظار کرنا ہے, اس کے لیے ضروری ہے کہ آ کر کربلا کو سمجھے. جب تک کربلا کو نہیں سمجھے گا اپنے وقت کے حسین کو نہیں سمجھ سکتا, جب تک کربلا کو نہیں سمجھے گا اپنے وظیفے کو نہیں سمجھ سکتا, جب تک کربلا کو نہیں سمجھے گا نہیں جان سکتا کہ اس کو کون سی صفات اپنے اندر اجاگر کرنی ہے کہ حسین ابن علی وقت, اس وقت کے حسین ابن علی اس کا انتخاب کرنا شروع کر دیں. عزیزو, انسان کا مرتبہ, انسان کی وقعت اس کے ہدف سے ہے, نہ اس کی صحت سے ہے, نہ اس کے مال سے ہے, نہ کثرت اولاد سے ہے, نہ کثرت مادہ سے ہے. کسی بھی ان امور میں سے اس کا مرتبہ معین نہیں ہوتا. انسان کا مرتبہ اس کے ہدف سے متعین ہوتا ہے. ایک دفعہ درود پڑھیں محمد والے محمد پہ. جس قدر کسی انسان کا ہدف بلند ہوتا چلا جائے گا, جس قدر کسی انسان کا ہدف سلیم ہوتا چلا جائے گا, اس قدر اس کا مرتبہ بڑھتا چلا جائے. ہم نے کربلا میں دیکھا کہ کتنے ایسے افراد ہیں کہ جو ظاہراً دیکھنے میں غلام ہیں, کتنے ایسے افراد ہیں کہ جو کنیز ہیں, کتنے ایسے انسان ہیں کہ جو چھوٹے ہیں, بڑے ہیں, بزرگ ہیں, لیکن اس کے باوجود چونکہ ہدف عالی ہے اس لیے حسین ابن علی کے انصار بنتے چلے گئے. چونکہ ہدف سلیم ہے, ہدف کا رخ مستقیم ہے, ہدف کا رخ امامت ہے, جس کی وجہ سے ہم نے دیکھا کہ کس طرح سے پروردگار نے کو چن لیا. انسان کا مرتبہ, توجہ سے جملہ سنیے گا, انسان کا مرتبہ اس کے مال سے نہیں ہے. بہت سارے مالدار ایسے گزرے ہیں کہ جن کو نبی نے دعا کر کے اس دنیا کی زمین میں یا اس زمین میں دھسا دیا. قارون سے زیادہ کون مالدار جس کے پاس اس قدر خزانہ, اس قدر مالدار, لیکن حضرت موسیٰ اس کے لیے بد دعا کرتے ہیں, پروردگار اس کے اوپر عذاب کو نازل کرتا ہے, زمین کے اندر دھنس جاتا ہے. کس قدر اونٹوں کے اوپر اس کے خزانے کی کنجیاں موجود, مرتبے کا تعین مال نہیں کرتا. فرعون اس قدر منصب رکھنے والا, خداوند عالم نیل میں غرق کرتا ہے. اس کا مطلب یہ ہے اگر منصب بلند ہو تو اس منصب کا بلند ہونا بھی اس کے مرتبے کا تعین نہیں کرتا. کثرت اولاد, کثرت جسامت, طاقت, جوانی, ان میں سے کوئی بھی چیز انسان کے مرتبے کا تعین نہیں کرتی. ہمیں کربلا میں مسلم ابن اوسجا جیسا بزرگ بھی ملتا ہے کہ جس کا ہدف سلیم ہے وہ ویسے ہی شہید ہے کہ جس طرح سے باقی شہداء ہیں, وہ ویسے ہی اپنی شجاعت کا اظہار کرتے ہیں کہ جس طرح سے باقی شہداء نے کیا. انسان کا ہدف ہے, انسان کا مقصد ہے کہ جو اس کی مرتبے, اس کے اس کی جائیداد کی تعیین کرتا ہے، وہ معین کرتا ہے کہ وہ خداوند عالم کے نزدیک کیسا ہے۔ اگر ہدف سلیم نہ ہو، سب کچھ اس کے پاس ہو، اگر حسین نہ ہو تو کچھ نہیں ہے۔ اس کے پاس اس دنیا کی تمام نعمتیں ہوں، اگر اہل بیت کی محبت نہ ہو تو اس کا مطلب ہے کہ کچھ بھی نہیں ہے۔ انسان کا ہدف اس کے مرتبوں کو، اس کے مرتبے کو معین کرتا ہے۔ اس زمانے میں میرا مرتبہ کس طرح سے مجھے معلوم ہوگا؟ مجھے کیسے پتا چلے گا کہ میں کس مرتبے کے اوپر ہوں؟ مجھے کیسے پتا چلے گا کہ یہ جو میں العجل العجل کی صدا کو بلند کرتا ہوں، میں کس مرتبے پر ہوں؟ کیا آیا زمانے کا حسین، کیا آیا زمانے کا امام میری بات سن رہا بھی یا نہیں سن رہا؟ مجھے کیسے معلوم ہوگا کہ ہاں زمانے کا حسین میرے اس العجل کی صدا کو سن رہا ہے، اور ہاں خداوند عالم اس کے ظہور میں تعجیل کر رہا؟ مجھے کیسے معلوم؟ مجھے کربلا بتائے گی، مجھے کربلا میرے کردار کو، کردار سے آگاہ کرے گی کہ تم کس قدر حسین ابن علی کے قریب ہو۔ مجھے کربلا بتائے گی، مجھے کربلا میں موجود افراد بتائیں گے، مجھے کربلا میں موجود قوانین بتائیں گے کہ ہاں میں حسین ابن علی کے کتنا قریب ہوں۔ خداوند عالم نے کس قدر اجر عطا کیا۔ میں ایک روایت پڑھ رہا تھا کہ معصوم فرماتے ہیں، اتبا درود پڑھے محمد والے محمد پہ، کہ من ذکر الحسین عندہ، کہ جس کے نزدیک بھی حسین ابن علی کا ذکر کیا جائے، فخرج من عینہ من الدموع، اور اس کی آنکھوں سے آنسو جاری ہو جائیں۔ کتنے آنسو جاری ہو جائیں؟ مقدار جناح ذباب، ایک مچھر کے پر جتنا آنسو اگر اس کی آنکھ سے حسین ابن علی کے ذکر کے نتیجے میں جاری ہو جائے، فکانا ثوابہ علی اللہ عز وجل، اس کا ثواب کوئی اور نہیں دے سکتا مگر کہ پروردگار کہتا ہے کہ اس کا اجر مجھ پر ہے۔ ولن یرضى له بدون الجنہ، اور خداوند عالم اس کے لیے سوائے جنت کے کسی اور شے پر راضی ہی نہیں ہوتا۔ جس کی آنکھ سے امام حسین علیہ السلام کا ذکر سننے کے بعد اس قدر، اس مقدار میں آنسو جاری ہو جائیں، پروردگار اس پہ جنت کو واجب کر دیتا ہے۔ بھائی کیوں کر رہا ہے خدا ایسا؟ کیوں ہے اس قدر امام حسین علیہ السلام کے ذکر کی فضیلت؟ ایک اور روایت میں معصوم فرماتے ہیں کہ جو امام حسین علیہ السلام کا ذکر کرتا ہے، کرواتا ہے، احتضار کا وقت کہ جو ہر انسان کے اوپر سب سے زیادہ گراں ہے، جب اس کی روح کو قبض کیا جا رہا ہوتا ہے، وہ سب سے زیادہ سخت وقت احتضار کا کہ جب وہ اس مادی دنیا سے جدا ہو کر عالم برزخ کی طرف منتقل ہوتا ہے، ملک الموت اس کے اوپر ماں سے زیادہ شفیق ہو جاتا ہے۔ جو بھی امام حسین کا ذکر کرتا ہے، کرواتا ہے، سنتا ہے، ملک الموت اس کے اوپر ماں سے زیادہ شفقت کرتا ہے۔ اس قدر فضیلت، جو امام حسین علیہ السلام کی زیارت کے لیے جائے، خداوند عالم اس کے بدن سے بہنے والے ہر پسینے کے قطرے سے فرشتوں کو خلق کرتا ہے، اور وہ پروردگار کے محضر میں جب تک وہ زندہ رہتا ہے استغفار کرتے رہتے ہیں۔
اس قدر فضیلت،
امام حسین علیہ السلام کی کربلا انسان کے لیے معیار ہے، انسان کے لیے کسوٹی ہے کہ جہاں پر انسان نے اپنے آپ کو پرکھنا ہوتا ہے، کہ جہاں پر انسان نے اپنے آپ کو سمجھنا ہوتا ہے کہ وہ کس مرتبے پر ہے، آئے اور آ کر ہدف امام حسین کو اپنے ہدف سے ملانا شروع کرتے ہیں۔ جس قدر ہدف انسان کا امام حسین علیہ السلام کے ہدف کے قریب ہوتا چلا جائے گا، وہ سمجھتا چلا جائے کہ خداوند عالم کے نزدیک اس کا مرتبہ بلند ہوتا جا رہا ہے۔ جس قدر وہ اپنا ہدف، اپنا مقصد امام حسین علیہ السلام کے مقصد سے دور تصور کرے گا، جس قدر وہ اپنا ہدف اپنا مقصد اپنی زندگی کی غرض و غایت اپنے مقصد حیات کو امام حسین علیہ السلام کے اہداف سے دور تصور کرتا چلا جائے گا, سمجھتے چلے جائیں کہ اتنا ہی مرتبہ اس کا اللہ تعالیٰ کے نزدیک کم ہے. کس طرح سے اسی ذکر کو لے کر انسان نے اپنے اہداف تبدیل کر لیے. یہی ذکر امام حسین کے جو انسان کی وحدت کی علامت ہے, یہی تفرقہ کا باعث بن گیا. یہ ذکر امام حسین, یہ ذکر کربلا کہ جو اللہ تعالیٰ کے نزدیک عبادت ہے, وہی تفرقے کا باعث بن گیا. وہ کہ جس کے بارے میں مسیحی کہتے دکھائی دیتے ہیں کہ اگر یہ حسین ہم میں سے ہوتے تو ہم پوری دنیا میں حسین کی مظلومی کو بیان کر کے پوری کائنات کو عیسائی کر لیتے. کس قدر عجیب نہیں ہے کہ جو امام حسین علیہ السلام کا ذکر سنتے ہوں, امام حسین علیہ السلام کا ذکر کرتے ہوں, ان کے اوپر آنسو بہاتے ہوں, گریہ کرتے ہوں, دنیا انہی سے خوف زدہ ہو. وہ کہ جو اطاعت کا دم بھرتے ہوں, وہ کہ جو امام علی مقام سید الشہداء کے ذکر کرنے کے بعد, ان کے انصار ان کے اصحاب کے ذکر کرنے کے بعد بھی اپنے اہداف کو حسین کے ہدف کے قریب نہیں کرتے, کس قدر عجیب ہے. میں معصوم کا ذکر سن لوں, میں معصوم کا ذکر پڑھ لوں, ان کے مسائل کے اوپر گریہ کروں, لیکن اپنے ہدف کو ویسا ہدف نہ بناؤں, لیکن اپنے زندگی کے مقاصد کو, اپنے زندگی کے مقصد کو امام حسین علیہ السلام کے مقصد کے قریب نہ کروں, اپنے آپ کو کربلا میں داخل ہوتا نہ دیکھوں. ضروری ہے عزیزوں انسان پہچانے کہ وہ کون سے قوانین ہیں, وہ کون سے اعمال ہیں کہ جن کے ذریعے سے میں نے وہ مدارج طے کرنے ہیں, وہ کون سے افعال ہیں کہ جن کو اگر میں انجام دوں گا تو پروردگار میرے ہدف کو سلیم کرے گا اور مجھے وقتی کربلا میں داخل کر دے گا. گزشتہ سال آپ کی خدمت میں اللہ تعالیٰ کی سنتوں کو بیان کرنے کا موقع ملا. توجہ سے جملے سنیے گا, ایک دفعہ درود پڑھیں محمد و آل محمد. سورہ فتح کی 23 آیت میں پروردگار فرماتا ہے سنت اللہ اللتی قد خلت من قبل. اللہ تعالیٰ کی چند سنتیں ہیں, اللہ تعالیٰ کے چند قوانین ہیں, اللہ تعالیٰ کے چند پرنسپلز ہیں کہ جو اس کائنات پر حاکم ہیں. توجہ سے سنیے گا, انشاءاللہ آج مقدمہ ہے, چاہتا ہوں کہ یہ جو معروضات ہیں جو مائدہ اہل بیت سے چننے کا موقع ملا وہ آپ لوگوں تک منتقل کروں, اور دعا ہے پروردگار سے کہ خداوند عالم جو کہا جائے جو سنا جائے اس کو یہاں پر اپنی عبادت شمار کرے, اور خداوند عالم اس کے نتیجے میں معصوم کے اہداف کے نزدیک ہونے کی توفیق عطا فرمائے. ایک دفعہ پھر بھی درود پڑھیں محمد و آل محمد. خداوند عالم قرآن میں فرماتا ہے سنت اللہ الذی قد خلت من قبل, سورہ فتح کی 23 آیت. اللہ تعالیٰ کی کچھ سنتیں ہیں, اللہ تعالیٰ کی سنت ہے قد خلت من قبل کی جو پہلے سے چلی آ رہی ہیں. ایسے پرنسپلز ہیں, ایسے قوانین ہیں کہ جس کے اندر کسی بھی قسم کے تغیر اور تبدل کی گنجائش نہیں ہے. خود ذیل آیت اسی کو بیان کرتا ہے لن تجد لسنت اللہ تبدیلا, کہ تم کبھی بھی اللہ تعالیٰ کی سنت میں کسی قسم کی تبدیلی کو نہیں دیکھو. جیسی پروردگار کی سنت آج سے 1400 سال پہلے تھی آج بھی ویسی ہی ہے. حضرت آدم کی خلقت کے بعد سے, اس کائنات کی خلقت کے بعد سے کچھ ایسے قوانین کہ جو اس کائنات پر حاکم ہیں, کچھ ایسے قوانین کہ جن کو خداوند عالم نے خود ترتیب دیا ہے, کچھ ایسے قوانین کہ جو خداوند عالم نے اس کائنات کی خلقت کے ساتھ اس کائنات پر حاکم قرار دیے ہیں, ان کو اللہ تعالیٰ کی سنتیں کہتے ہیں. اس کی مثال اگر آپ کو ایسے دینا چاہوں صرف تقریب ذہنی کے لیے, ذہن کو قریب کرنے کے لیے, کہ اگر آج سے 2000 سال پہلے گندم کے بیج کو بویا گیا تھا تو گندم کا خوشہ ہوا تھا, اگر آج بھی گندم کے بیج کو بوئیں گے تو گندم کا خوشہ ہی
हो गया।
ऐसा नहीं है कि आज से 2000 साल पहले अगर गंदम के बीज को बोया जाता तो पहले सेब का दरख्त उगता था, अब अगर आज गंदम के बीज को बोए तो आज अमरूद का दरख्त उगेगा, ऐसा नहीं है। परवरदिगार की सुन्नत है इस तबीयत के अंदर, इस नेचर के अंदर, ये जो किसी किस्म की तब्दीली और तगैयुर की उसके अंदर गुंजाइश ही मुमकिन ही नहीं है, वो वैसे ही है। वशम्सु तजरी लिमुस्तकर्रिन लहा ज़ालिका तक़दीरुल अज़ीज़ुल अलीम, कि वो सूरज परवरदिगार ने उसके रास्ते को मुअय्यन कर दिया। सूरह यासीन में खुदावंद आलम इरशाद फरमाता है कि मैंने इस सूरज के रास्ते को मुअय्यन कर दिया, ये तकदीर है, ये कदर है, ये नसीब है, ये कानून है, ये सुन्नत है, ये सीरत है परवरदिगार की कि सूरज हमेशा मशरिक से तुलू करेगा। कभी कोई ऐसा जमाना नहीं आया कि कभी सूरज ने मगरिब से तुलू करना शुरू किया हो, कभी सूरज ने शुमाल से या जनूब से तुलू करना शुरू किया हो। इंसान उस जहत का तायुन सूरज के तुलू करने से लगा सकता है कि जहां से भी सूरज तुलू करेगा वो मशरिक है, जहां पर गुरूब करेगा वो मगरिब है, इसके अंदर किसी किस्म की तब्दीली नहीं है। इसी तरह से चांद, इसी तरह से सितारे, वलल्लैल साबिकुन नहार, सूरह यासीन की यही 40वीं आयत के जिसमें परवरदिगार कहता है कि ऐसा नहीं हो सकता कि रात दिन से पहले आ जाए, हमेशा दिन पहले है रात बाद में। परवरदिगार के इस कायनात में कुछ ऐसे कानून हैं कि जो हाकिम हैं, कि जिनकी इस कायनात पर हुकूमत है। वलन तजिद अल सुन्नतिल्लाहि तब्दीला, और परवरदिगार की सुन्नतों में आप किसी किस्म की भी तब्दीली और तगैयुर नहीं देखें। बस यहां पर अगर हम लोग सूरह फतह की 23वीं आयत में सुन्नतल्लाह से मुराद लेना चाहें कि सुन्नत से मुराद क्या है, तो सुन्नत से मुराद हम सीरत लेंगे कि खुदाबंद आलम की सीरत में किसी किस्म की भी तब्दीली आप नहीं देखेंगे। जिस तरह से परवरदिगार की सुन्नत आज से पहले थी वैसी ही आज भी है, जिस तरह से खुदाबंद आलम का इंसान से तकाजा पहले था आज भी वैसा ही है। जब भी किसी शय की इल्लतें तमाम हो जाएं, वो मालूल जाहिर हो जाता है, यानी जब भी गंदम का बीज बो दिया जाए, जमीन जरखेज हो, उसको पानी दिया जाए, सूरज की तपिश मौजूद हो, ये तमाम इल्लतें कि जो जमीन में से गंदम के खोशे को फलाह देकर उसके उगने में मदद देंगी, ये जब तमाम की तमाम इल्लतें कामिल हो जाएं, तो वो गंदम का खोशा लाजिम है कि जाहिर हो जाए। ऐसा हो नहीं सकता कि तमाम इल्लतें पूरी हो जाएं और वो गंदम का खोशा जाहिर ना हो, ऐसा नहीं हो सकता। खुदाबंद आलम की चंद सुन्नतें हैं, सीरतें हैं कि जो हाकिम है इस कायनात पर, कि जिसके अंदर तब्दीली तगैयुर मुमकिन ही नहीं है। मैं अगर उन तमाम सुन्नतों को समझ लूं, मैं उन तमाम सीरतों को समझ लूं, मैं मायूसी से निकल आऊंगा। मैं अगर यह समझ लूं कि परवरदिगार इस काम के जाहिर होने के बाद, इस इल्लत के जाहिर होने के बाद नतीजा क्या देगा, मैं मायूसी से निकल आऊंगा। इसीलिए करबला में आपको कोई भी मायूस दिखाई नहीं देता, करबला में कोई ऐसा शख्स नहीं है कि जो आपको मायूस दिखाई दे, करबला में कोई ऐसा शख्स नहीं है जो परेशान दिखाई दे। करबला में जितने भी अंसार हैं, जितने भी मददगार हैं, वो सब के सब आपको इस बात पर खुश दिखाई देते हैं कि हम खुद को हुसैन इब्ने अली तक पहुंचाने में कामयाब हो गए। सब के सब इस पे राजी, सब के सब इस पे खुश। क्यों? अल्लाह ताला की सुन्नतों से वाकिफ है। दुनिया समझ रही है कि इनको कत्ल कर दिया जाएगा, यजीद समझ रहा है कि इनके सर को काट दिया जाएगा, नौके नेजा पे बुलंद कर दिया जाएगा, लेकिन हबीब इब्ने मज़ाहिर को पता है कि नौके नेजा पे सर बुलंद नहीं हो रहा, दीन महफूज हो रहा है। इसको मालूम है, दुनिया ये समझी कि मुस्लिम इब्ने आसजा को कत्ल कर दिया जाएगा, जॉन को कत्ल कर दिया जाएगा, लेकिन जॉन को पता है कि मेरे कत्ल होने के बाद अगर करबला मुअत्तर हो गई तो किसी और वजह से नहीं, मेरे खून से मुअत्तर होगी, मेरे खून की खुशबू होगी करबला में। अल्लाह ताला की इन सुन्नतों को जानते हैं, अल्लाह ताला के इस सीरत को जानते हैं, इस कवानीन को जानते हैं کہ جو حاکم قوانین ہیں اس کائنات میں، میں اگر ان قوانین کو سمجھ جاؤں میں مایوسی سے نکل جاؤں گا. مجھے آج بہت ساری مشکلات کا سامنا کرنا پڑتا، بہت سارے مسائل کا سامنا کرنا پڑتا، بہت ساری رکاوٹوں کا سامنا کرنا پڑتا کہ بھئی یہاں پر نہ جانا، تمہاری جان کو خطرہ. دیکھو اگر تم یہ والا عمل انجام دو گے تو تمہیں یہ والا فائدہ ہوگا. ہم لوگ بہت سارے، توجہ سے جملہ سنیے گا، ہم بہت سارے ایسے اعمال انجام دیتے ہیں کہ جس کے عمل کے نتیجے سے واقف ضرور ہیں لیکن جو علتوں نے تمام ہونا ہے ان کو ناقص چھوڑ دیتے ہیں. مجھے یہ پتا ہے، مجھے یہ پتا ہے کہ اگر میں کربلا پہنچ گیا امام حسین علیہ السلام کی نصرت کے لیے تو میں سرفراز ہو جاؤں گا، لیکن جو علتیں ہیں کربلا پہنچانے والی ان سے غافل ہوں. مجھے یہ پتا ہے کہ اگر میں کربلا میں داخل ہو گیا تو خدا کے آگے سرخرو ہو جاؤں گا، لیکن وہ تمام اسباب علتیں کہ جنہوں نے مجھے کربلا پہنچانا ہے ان سے غافل. کربلا پہنچنا کیسے ان سے غافل؟ جس کی وجہ سے بہت ساری چیزوں کے اوپر سے اپنا اعتماد کھو بیٹھتا، جس کی وجہ سے بہت سارے ایسے اعمال کرتا ہوں اور نتیجہ نہیں لے پاتا. آپ نے غور کیا ہوگا ہمارے معاشرے میں کتنے ایسے اعمال، کتنے ایسے افراد موجود ہیں، کتنے لوگ ایسے آتے ہیں کہ مولانا ہم یہ تمام اعمال انجام دیتے ہیں. میرے پاس ایک خاتون آئی ابھی سے کوئی 2 مہینے پہلے، ہم کربلا زیارت پہ گئے تھے. وہ خاتون آ کے کہتی ہیں کہ مولانا میں نے یہ تمام اعمال انجام دیے ہیں اپنی بیٹی کی شادی کے لیے. وہ اپنی بیٹی کی شادی کے لیے پریشان تھی، اپنی بیٹی کی شادی کے لیے یہ تمام اعمال کے جو مجھے کسی مولانا نے بتائے ہیں وہ تمام وظائف میں نے انجام دیے ہیں لیکن میری دعائیں نہیں سنی جا رہی، وہ جو نتیجہ ہے وہ میں حاصل ہی نہیں کر پا رہی، وہ جو اس عمل کے نتیجے میں مجھے ملنا تھا وہ میں حاصل نہیں کر پا رہی. آپ جس قدر مرضی عمل کرتے چلے جائیں لیکن اگر علتیں تمام نہیں ہوں گی وہ عمل ظاہر نہیں ہوگا. میں سوچتا ہوں کربلا پہنچنے کا، میں کوشش کرتا ہوں بلکہ سوچتا ہوں، اپنا ہدف بناتا ہوں کربلا پہنچنے کا، لیکن وہ اعمال انجام نہیں دے سکتا یا وہ اعمال انجام نہیں دیتا کہ جس کے نتیجے میں کربلا پہنچ جاؤں. میں کیسے پہنچ سکوں گا؟ میں ارادہ کرتا ہوں نماز پڑھنے کا، وضو کرتا ہوں اور ایک جگہ پہ بیٹھ کے سورہ حمد کی، سورہ توحید کی تلاوت کرتا ہوں، ذکر رکوع کرتا ہوں، ذکر سجدہ کرتا ہوں، کیا میری نماز ہو گئی؟ میری نماز نہیں ہوئی. اس نماز کے لیے ضروری ہے کہ تمام علتوں کو پورا کر دیا جائے. میں پہلے قیام کروں، نیت کروں، تکبیرۃ الاحرام کہوں، اس کے بعد جو میں نے بیٹھ کر ذکر کیا ہے وہ کرنا شروع کروں. اب یہ جب میں سب کچھ کر لوں گا اس کے بعد کہا جائے گا یہ جو تم نے اعمال انجام دیے ہیں اس کو نماز کہتے ہیں. میں نے اہداف مقرر کیے لیکن میں ویسے عمل ہی نہیں کرتا چونکہ جانتا نہیں ہوں، خدا بند عالم کے قوانین سے آگاہ نہیں ہوں، مایوس ہو جاتا ہوں. خدا بند عالم کے قوانین سے، سیرت سے، سنت سے آگاہ نہیں ہوں، مایوس ہو جاتا ہوں. گزشتہ سال آپ کی خدمت میں 3 سنتیں بیان کرنے کا موقع ملا. سب سے پہلی بیان کی مکر و مکر اللہ واللہ خیر الماکرین، سورہ آل عمران کی آیت کہ جس میں پروردگار کہتا ہے کہ مکرو، ان دشمنوں نے مکر کیا، ان دشمنوں نے چالیں چلی ہیں. وہ مکر اللہ، اور اللہ تعالیٰ اپنی بہترین تدبیر کرتا ہے. واللہ خیر الماکرین، اور اللہ تعالیٰ بہترین تدبیر کرنے والا ہے. ان کی سازشیں جو ہوتی چلی جائیں، ان کی سازشیں ہیں لیکن اللہ تعالیٰ بہترین تدبیر کرنے والا ہے، بہترین طریقے سے چلانے والا ہے. واللہ من الماکرین نہیں کہا، قرآن کی آیت کی طرف توجہ کریں، خیر الماکرین، خداوند عالم کی تدبیر میں بھی خیر ہے. اگر خداوند عالم کسی کو مبتلا کر رہا ہے، ابتلا کر رہا ہے، شکوا مت کرے خدا سے. پروردگار سے شکوا مت کرے کہ شاکی ہو جائے پروردگار کے آگے. خداوند عالم بہترین تدبیر کرنے والا ہے. इसीलिए करबला में हमें सब सजदा रेज दिखाई देते हैं, इसीलिए करबला में हमें सब अल्लाह ताला की बेहतरीन तदबीर पर एतमाद करते दिखाई देते हैं। इसीलिए हबीब बिन मज़ाहिर पहुंचकर इमाम हुसैन से पूछते हैं कि मौला आप ये बता दें कि आपके हबीब को पहुंचने में देर तो नहीं हुई। हजरत जॉन कहते दिखाई देते हैं कि मौला आप मुझे इसलिए इजाजत नहीं देते कि मेरा हसब नसब नहीं है, क्योंकि उसको पता है कि ये दुनिया जिस कदर मर्जी कोशिश कर ले, जिस कदर मर्जी चाले चल ले, लेकिन खुदा बंदे आलम बेहतरीन तदबीर करने वाला है और मेरे लिए खुदा ने बेहतरीन तकदीर ये लिख दी कि मैं हुसैन के कदमों में अपनी जान का नजराना पेश कर दूं। अल्लाह ताला की सुन्नत है अजीज, मकरू व मकर अल्लाह वल्लाहु खैरुल माकिरीन। कैसे पहुंचूं? अगली सुन्नत बयान की आपकी खिदमत कि खुदा बंदे आलम कुरान में फरमाता है इन्नल्लाह ला युगय्यिरु मा बिकौमिन हत्ता युगय्यिरु मा बिअन्फुसिहिम। अल्लाह ताला तब तक उस कौम की हालत को तब्दील नहीं करता जब तक के वो अपने अंदर तगय्युर नफ्सी ना ले आए। जब तक मैं अपने आप को मुतगय्यिर नहीं करूंगा तब तक खुदा बंदे आलम मेरी हालत को तब्दील करने वाला नहीं है। ऐसा नहीं है कि खुदा बंदे आलम मेरी हालत को तब्दील कर दे और मैं खुद से जद्दोजहद ना करूं, खुद से सही ना करूं, मैं तगय्युर नफ्सी अपने अंदर पैदा ना करूं और खुदा से दुआ करता चला जाऊं, मैं परवरदिगार से हर करबला में दुआ करूं या लैतनी कुंत माअकुम मैं हुसैन, काश हम आपके साथ होते, एक अजीम कामयाबी से हम किनार हो जाते, लेकिन मैं अपने अंदर तगय्युर नफ्सी पैदा ना करूं, अपने हदफ को हुसैन के हदफ के करीब ना करूं। जब तक मैं अपने अंदर तगय्युर नफ्सी को पैदा नहीं करूंगा तब तक खुदा बंदे आलम मेरी हालत को तब्दील करने वाला नहीं है। जब तक मैं अपनी हालत को खुद से तब्दील करने की कोशिश नहीं करूंगा, सही नहीं करूंगा, तब तक खुदा बंदे आलम मेरी हालत को तब्दील नहीं करेगा। जब तक मैं अपने नफ्स को मुतगय्यिर ना करूं। अच्छा, अजीब बात यह आती है कि इंसान जब भी किसी शय से मुतासिर होता है तो सबसे पहले अपनी जाहिरी सूरत को तब्दील करता है। अपनी जाहिरी सूरत को तब्दील करके, अपने वज़ कद को तब्दील करके, अपने लिबास को तब्दील करते हैं। खुदा बंदे आलम ने ये नहीं कहा कि तुम अपनी जाहिरी सूरत को तब्दील करो, तगय्युर नफ्सी चाहिए है। इन्नल्लाह ला युगय्यिरु मा बिकौमिन हत्ता युगय्यिरु मा बिअन्फुसिहिम। जब तक तगय्युर नफ्सी नहीं होगा तब तक परवरदिगार उसकी हालत को तब्दील नहीं करेगा। मैं तगय्युर नफ्सी पैदा कर लूं, बशरे हजरमी जैसा बन जाऊं, खुदा बंदे आलम मुझे करबला में दाखिल कर देगा। मैं जब तक तगय्युर नफ्सी पैदा नहीं करूंगा, खुदा की सुन्नत है, खुदा की सीरत है। उबैदुल्लाह इब्ने हुर्रे जोफी के जो निकला करबला से, कूफा से निकला इस वजह से कि इब्ने ज़ियाद कूफा में आ गया, पर अभी नहीं मालूम कि जब इमाम हुसैन अलैहिस्सलाम कूफा की तरफ आएंगे आपस में जंग होगी, कत्ल और गारत होगी, खून बहेगा, कूफा से खुद को बाहर ले आता। कूफा से खुद को बाहर लेकर आया, ये उनमें से है कि जिसने खत के ऊपर अपने साइन किए कि इमाम हम आपके मुंतजर हैं, आप कूफा में तशरीफ ले, आप कयाम करें, यजीद के खिलाफ कयाम करें। जब पता चला कि बसरा का वाली के जो उबैदुल्लाह इब्ने ज़ियाद, यजीद ने उसको विलायत दी कूफा की भी, जब वो कूफा में आ गया, उबैदुल्लाह इब्ने हुर्रे जोफी ने देखा कि ये तो कूफा में आ गया, खुद को कूफा से बाहर निकाल दिया, खुद को कूफा से बाहर ले आया। देखा कि अभी इमाम हुसैन अलैहिस्सलाम के खयाम के करीब पहुंचा, अपने खेमे को इमाम से दूर कर लिया। ये वो शख्स है कि जिसने इमाम को खत लिखा है, ये वो शख्स है कि जिसने इमाम को खत लिखकर बुलाया है। जब इमाम अलैहिस्सलाम ने उसके खेमे को देखा तो अपने असहाब से पूछा कि ये किसका खेमा है। इमाम अलैहिस्सलाम के मददगारों ने कहा कि ये उबैदुल्लाह इब्ने हुर्रे जोफी का खेमा है। इमाम ने कहा इसको मेरे पास बुला लो। जब इमाम अलैहिस्सलाम के मददगार उबैदुल्लाह इब्ने हुर्रे जोफी के खेमे की तरफ गए हैं, जाके कहा कि तुम्हें हुसैन इब्ने अली बुला रहे हैं कि तुमने खत लिख के बुलाया, अभी हुसैन इब्ने अली तुम्हें बुला रहे हैं, तो कहता है कि मौला से कह दो कि मैं नहीं आ सकता, इमाम से को मैं नहीं आ सकता। अंसार मददगार वापस आए इमाम हुसैन अलैहिस्सलाम के पास आकर कहते हैं कि मौला वो तो कहता है कि मैं नहीं आ सकता, वो तो कहता है कि मैं आपसे मुलाकात नहीं करना चाहता। इमाम हुसैन अलैहिस्सलाम खुद से उबैदुल्लाह इब्ने हुर्रे जोफी के पास तशरीफ ले गए। اس کے پاس تشریف لے گئے, جا کر کہتے ہیں کہ تم نے ہمیں خط نہیں لکھا, تم نے کیا آیا امضا نہیں کیا تھا, کیا آیا تم نے مجھے پکارا نہیں تھا, کیا آیا تم نے مجھے بلایا نہیں تھا, کیا آیا تم نے میرے سے تقاضا نہیں کیا تھا کہ مولا ابھی آپ مدینہ سے کربلا کی, ابھی آپ مدینہ سے کوفہ کی طرف آ جائیں, ہم آپ کی نصرت کے لیے آمادہ ہیں, کیا آیا تم نے مجھے بلا نہیں بھیجا, ابھی دیکھو میں آ گیا, ابھی کیوں نہیں آتے؟ کہا مولا مجھے خطرہ ہے کہ کہیں پر خون نہ بہے, کہیں کسی معصوم کی جان نہ جائے, کہیں میرے ہاتھ سے کوئی قتل نہ ہو جائے. تو مولا کہتے ہیں کہ میں حسین تجھے بلا رہا ہوں, میں حسین ابن علی تجھے بلا رہا ہوں, تیرے امام وقت, وقت کا امام تجھے بلا رہا ہوں. کہا مولا میں تو نہیں آ سکتا, یہ تلوار لے جائیں, یہ گھوڑا لے جائیں, یہ آپ کے کام آئے گا. امام حسین کہتے ہیں کہ مجھے تیری تلوار اور گھوڑے کی ضرورت نہیں ہے, مجھے تیری بھی ضرورت نہیں ہے, میں تو تجھے نجات دینے کے لیے ساتھ لینے آیا ہوں. حسین کو کسی انسان کی ضرورت نہیں ہے, کسی فرد کا محتاج نہیں ہے ہمارا حسین, میں ہوں کہ جو حسین کا محتاج ہوں, میں ہوں کہ جو ذکر حسین کا محتاج ہوں, میں ہوں کہ جو ان کی محبت سے زندہ ہوں, میں ہوں کہ جو امیر المومنین کی محبت کی وجہ سے زندہ ہوں. ان اللہ لا یغیر ما بقوم حتی یغیر ما بانفسہم, اللہ تعالیٰ اس قوم کی تب تک حالت کو تبدیل نہیں کرتا جب تک کہ وہ اپنی حالت کو خود سے تبدیل نہ کرے. امام حسین خود تشریف لے گئے کہ آ جاؤ میں تمہیں لینے کے لیے آیا ہوں, کہا نہیں آتا. ایک اور شخص کوفہ سے نکلا ہی اسی وجہ سے کہ کہیں پر امام حسین کا سامنا نہ ہو جائے. پھر سے جب امام حسین علیہ السلام کا سامنا ہوتا ہے, امام اس کو بلاتے ہیں کہ میں تمہاری نجات کے لیے آیا ہوں, میں تمہیں آزادی دینے کے لیے آیا ہوں, میں تمہیں عزت دینے کے لیے آیا ہوں. تغیر نفسی پیدا نہ کر سکے, خود کو متغیر نہ کر سکے, خداوند عالم نے ان کی حالت کو تبدیل نہیں کیا. کیا آیا اس وقت امام حسین خود سے موجود نہیں تھے؟ کیا آیا اس سے پہلے امام حسن مجتبی موجود نہیں تھے؟ کیا اس سے پہلے امیر المومنین موجود نہیں تھے؟ آج امیر المومنین علیہ السلام کے خطبوں کو پڑھ کے کہ جو اہل بیت سے محبت کرنا شروع کرتا ہے, کیا آیا جب وہ سن رہے تھے خود امیر المومنین کی زبان مطہر سے, زبان اقدس سے تمام خطبوں کو سن رہے تھے, تب بھی امام علیہ السلام کی نصرت کے لیے نہ آئے؟ جب تک انسان اپنے اندر تغیر نفسی پیدا نہیں کرتا, خداوند عالم اس کی حالت کو تبدیل نہیں کرتا. دوسری طرف وہاب قلبی کس طرح سے اپنے اندر تغیر نفسی پیدا کرتے ہیں کہ خداوند عالم کربلا میں داخل کر دیتا ہے. نہ صرف کربلا میں داخل کرتا ہے, اس کی ماں کو اتنی جرت دیتا ہے کہ اس کی ماں اپنے بیٹے کے سر کو اٹھا کے واپس پھینکتی ہے اور کہتی ہے کہ جو ایک دفعہ ہم حسین کی راہ میں قربان کر دیں وہ واپس نہیں لیتے. کیسا تغیر نفسی پیدا کیا, کیسے نفس کو متغیر کر دیا. آج کربلا نہیں, آج حسین ابن علی موجود نہیں, آج زمانے کا امام موجود نہیں, آج کیا آیا حجت خدا موجود نہیں. میرا تو اعتقاد ہے کہ اس زمین کبھی بھی حجت خدا سے خالی نہیں رہی. میرا تو عقیدہ ہے کہ کبھی بھی یہ زمین علی سے خالی نہیں رہی, یہ کبھی بھی زمین علم کے دروازے سے خالی نہیں رہی, یہ زمین کبھی بھی پروردگار کی طرف سے مبعوث کردہ نمائندے امام سے خالی نہیں رہی. آج میں ایک زمانے کے امام کا منتظر, ایک زمانے کے حسین ابن علی کا منتظر. خداوند عالم تب تک کسی قوم کی حالت کو تبدیل نہیں کرتا جب تک وہ اپنے اندر تغیر نفسی پیدا نہ کرے. آپ دیکھیں جنہوں نے تغیر نفسی پیدا کیا, خداوند عالم نے ان کو کس قدر عزت عطا کی. جنہوں نے اپنے اندر نفس کے تغیر کو پیدا کیا, خداوند عالم نے ان کو کس قدر مقام عطا کیا. میں بھی آتے نہیں پڑھ رہا تھا کہ حزب اللہ لبنان ان کے اقربا ایک شہر کے جو شام میں موجود ہے, اسرائیل نے چند دنوں پہلے وہاں پر اٹیک کیا اور دو حزب اللہ کے جوانوں کو شہید کر دیا. جب دو حزب اللہ کے جوان وہاں پر شہید ہوئے تو سید حسن نصر اللہ کے جو سربراہ ہیں حزب اللہ کے, وہ ٹی وی پہ آئے اور آ کر کہا کہ ہم اس کا بدلہ ضرور لیں گے اور تم لوگ ابھی آمادہ رہو. वो के जिनकी आवाज से, वो के जिनके वजूद से ये तमाम जो गैर हुसैनी और गैर आशूराई हैं घबराते हैं, उनको आके सईद हसन कहते हैं कि तुम तैयार हो। और आज अभी आते हुए मैं न्यूज में देख रहा था कि आज 4:15 बजे उनके हमला करते हैं, और वो के जो दो हिजबुल्लाह के उन्होंने सिपाही वहां पर कत्ल किए, वहां पर शहीद किए, उनका बदला लेते हैं। खुदाबंद आलम ने इज्जत अता नहीं की, खुदाबंद आलम ने जुर्रत अता नहीं की, हौसला अता नहीं किया, हिम्मत अता नहीं की। इन्नल्लाह ला युगय्यिरु मा बिकौमिन हत्ता युगय्यिरु मा बिअन्फुसिहिम। खुदा का कानून है, खुदाबंद आलम की सुन्नत है कि परवरदिगार जब तक इंसान अपनी हालत को खुद से तब्दील ना करे, तगय्युर नफ्सी पैदा ना करे, तब तक खुदाबंद आलम उसकी हालत को तब्दील नहीं करता। आज पाकिस्तान में तशय्यो को किस तरह से तकसीम किया गया, कभी मर्जे के नाम पे तकसीम किया, कभी तशहुद सालिसा शहादत सालिसा के इनवान पे तकसीम किया, कभी नमाज पे तकसीम किया, कभी तकलीद पे तकसीम किया, कभी मातमी के इनवान से तकसीम किया, कभी कि ये खतीब है, ये मौलाना है उस पे तकसीम किया, ये मातमी है, ये अजादार है उस पे तकसीम किया, ये नमाजी है, ये मातमी है इस पे तकसीम किया। किस तरह से ग्रोहों में बंटते चले गए, किस तरह से ग्रोहों में तकसीम करते चले गए, किस तरह से वो हदफ के जो हुसैन इब्ने अली का है, वो हदफ के जो करबला का है, वो हदफ के जो मकसद हयात खुदावंद आलम ने करार दिया इंसान के लिए, उससे दूर करते चले गए। वो हदफ के जो परवरदिगार इस मट्टी को अता करता है उससे दूर कर दिया खुदा। खुदाबंद आलम की सुन्नत है, सीरत है कि जब तक इंसान अपने नफ्स के अंदर तगय्युर पैदा नहीं करेगा, परवरदिगार उसकी हालत को तब्दील नहीं करेगा। खुदाबंद आलम की सुन्नत, खुदा की सीरत है, ये ऐसे ही जारी है। ये आज से 1000 साल पहले हो, या आज से 1000 साल बाद हो, या इस वक्त हाल हो, जब तक मैं अपनी हालत को तब्दील नहीं करूंगा, जब तक अपने अहदाफ को वक्त के हुसैन के हदफ के करीब नहीं करूंगा, जमाने का इमाम हाजिर होने वाला जाहिर होने वाला नहीं। मैं जिस कदर मर्जी अल्लाह जल कहता चला जाऊं, मैं जिस कदर मर्जी तवस्सुल करता चला जाऊं, जरूरी है कि इंसान अपनी हालत को तब्दील करे, तगय्युर नफ्सी पैदा करे। जब तक तगय्युर नफ्सी पैदा नहीं करेगा, खुदावंद आलम उसकी हालत को तब्दील नहीं करेगा। खुदावंद आलम का वादा है, खुदावंद आलम की सीरत है, खुदावंद आलम की सुन्नत है कि वो हर जालिम को सरनगुं करेगा। खुदा की सुन्नत है ये। सूरह आले इमरान में खुदावंद आलम फरमाता है, वला यहसबन्नल्लज़ीना कफरू, ये गुमान ना करें वो लोग के जिन्होंने कुफर किया, वो लोग के जिन्होंने खुदावंद आलम के दीन को ढांप दिया, वो लोग के जिन्होंने खुदावंद आलम के दीन को छुपा दिया। अन्नमा नुमली लहुम खैरुन लिअन्फुसिहिम, के हमने उनको जो मोहलत दी है ये उनके लिए खैर है, ऐसा नहीं है। इन्नमा नुमली लहुम लियज़दादु इस्मा व लहुम अज़ाबुन मुहीन, हमने उनको मोहलत इसलिए दी है कि वो अपने गुनाहों में इजाफा कर लें और खुदावंद आलम उनके लिए एक रुसवाई वाला अज़ाब मुकर्रर करेगा। यजीद ये समझा के खुदावंद आलम ने उसको मोहलत दी, यजीद ये समझा के परवरदिगार उसके लिए खैर कर रहा है। सूरह आले इमरान में परवरदिगार कहता है कि ये गुमान मत करे कि मैंने इसको खैर अता किया, ये गुमान मत अता करे कि मैंने इसके लिए खैर कर दिया, इसको मोहलत अता किया, ऐसा नहीं है। अन्नमा नुमली लहुम लियज़दादु इस्मा, हमने इसको मोहलत इसलिए दी है ताकि ये अपने गुनाहों में इजाफा कर ले। वलहुम अज़ाबुन मुहीन, उसके लिए एहानत वाला अजाब है। मोमिनीन के लिए परवरदिगार ने शहादत को मुकर्रर किया, और जो अहले बैत अलैहिस्सलाम के दुश्मन है उनके लिए खुदावंद आलम ने रुसवाई वाले अजाब को मुकर्रर किया। अगर मुझे ये पता चल जाए तो किस कदर इंसान मायूसी से निकल आता है। इंसान मायूस होना छोड़ देता है। मैंने कई लोगों को ये कहते हुए सुना कि अभी कुछ होने वाला नहीं है, अभी कुछ नहीं हो सकता, अभी हालात इतने खराब हो चुके हैं, अभी हालात इतने बिगड़ चुके हैं कि अभी इसके सुधरने की उम्मीद कोई नहीं है। लेकिन जब अल्लाह ताला के कानून को इंसान समझ लेता है, जब अल्लाह ताला की सीरत को, अल्लाह ताला के कानून को, कि जो इस कायनात पर हाकिम है, समझ लेता है, मायूसी से खुद को निकाल लेता है। वो हिजबुल्ला की तरह कह सकता है कि मैं कर सकता हूं, हम कर सकते हैं, मैं कर सकता हूं, मैं इसको अंजाम दे सकता हूं। अल्लाह ताला की सुन्नतों की मारिफत इंसान को मायूसी से निकाल देती है। जिस तरह से खुदाबंद आलम ने कारून को, फिरौन को, शद्दाद को, नमरूद को इहानत वाले अजाब के साथ, रसवाई के अजाब में मुब्तला करके इस कायनात से ले गया, उसी तरह से आज के जालिमों का भी यही मुकद्दर है। क्या आया यमन में नहीं देखते? यमन के अंदर वो तमाम निहत्ते, वो तमाम होसी या वो तमाम यमनी अफराद किस कदर इस पूरी दुनिया की मुजाहमत, इस पूरी दुनिया का असला, इस पूरी दुनिया की हुकूमतें, इस पूरी दुनिया की ताकतें, इस पूरी दुनिया की फौजी कुव्वतें, ये सब कुछ साथ, लेकिन वो हुसैन इब्ने अली का नाम लेकर खड़े हैं। खुदाबंद आलम ने उनकी मुकद्दर में शिकस्त नहीं लिखी है, हमेशा नुसरत है, हमेशा परवरदिगार की मदद है, चूंकि जानते हैं खुदा की सुन्नत क्या है। अगर मर गए तो शहादत, अगर जिंदा रहे तो खुदाबंद आलम की तरफ से कामयाबी। अगर मर गए तो हुसैन इब्ने अली को जाकर चेहरा दिखा सकेंगे कि मौला आपका नाम लेके आपके दुश्मनों से लड़ते हुए मरे हैं। और वो के जो आज तक रुसवा हो रहे हो, हुस्नी मुबारक रुसवा हुआ, कजाफी रुसवा हुआ, बिन अली रुसवा हुआ, ये सब रुसवा हुए आले सऊद के इंसान, हम लोग अपनी जिंदगियों में देखेंगे कि खुदावंद आलम इनको कैसे रुसवा करता है, रुसवा कर रहा है पूरी दुनिया। जरूरी है कि मैं करबला को समझ जाऊं, जरूरी है कि मैं खुदावंद आलम की सुन्नतों को समझूं, जरूरी है कि मैं परवरदिगार की सीरतों को समझूं, ताकि खुद को करबला में दाखिल कर सकूं, ताकि समझ सकूं कि किस तरह से इंसान इस मायूसी से निकलकर खुद को करबला में दाखिल कर सकता है। जरूरी है कि मैं हुसैन इब्ने अली के आदाफ के करीब अपने आदाफ ले आऊं, कि जिसने भी अपने आदाफ को इमाम हुसैन के हदफ के करीब किया है, परवरदिगार ने उसको इज्जत अता की है। करबला के पहले शहीद के जो करबला में शहीद नहीं हुए, लेकिन आहदाफ वही रखते थे कि जो हुसैन इब्ने अली के आहदाफ थे, हदफ वही था कि जो उनके मौला का हदफ था, कि इस कदर इमाम हुसैन अलैहिस्सलाम को मोहब्बत है इस शहीद से, इस कदर इमाम अली मकाम को मवद्दत है इस शहीद से, कि जब करबला में सब शहीद हो गए, मक्तल लिखती है कि जब इमाम हुसैन अलैहिस्सलाम अपने खेमे से बाहर आए हैं तो नजर यमीनन व शिमाला, इमाम हुसैन ने एक दफा दाएं देखा, एक दफा बाएं देखा, और सबसे पहला जिसका नाम लिया, इमाम कहते हैं आईना आईना मुस्लिम इब्न यकील, ऐ मुस्लिम इब्न यकील कहाँ है, आईना आईना हानी 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 इब्न उरवा तुम कहाँ हो, आईना आईना हबीब इब्न मज़ाहिर, ऐ हबीब इब्न मज़ाहिर तुम कहाँ हो, देखो तुम्हारा मौला तन्हा रह गया, देखो तुम्हारा हुसैन तन्हा रह गया। मौला ने गिरिया करना शुरू किया। इमाम जब मदीना से निकले हैं, मक्का पहुंचे, वो तमाम खतूत जब इमाम को मौसूल हुए, इमाम अलैहिस्सलाम ने मुस्लिम इब्न यकील को अपना सफीर बनाया और सफीर बना के कूफा की तरफ भेजा। ये खत लिखा कूफा वालों के लिए, इमाम अली मकाम लिखते हैं इन्नी बअस्तु इलैकुम अखी वबन अम्मी वसिकती, देखो मैं तुम लोगों की तरफ अपने भाई को, अपने चचा के बेटे, अपने मौरिद इत्मिनान, अपने सिका के जिस पे हुसैन इब्ने अली एतमाद करते हैं, मुस्लिम इब्ने अकील को भेज रहा हूं। देखो जिसने भी इनके हाथ पर बैत की, समझ लें कि उसने मेरे हाथ पर बैत की, जिसने भी इनकी मदद की, इनकी नुसरत की, समझ लें कि उसने हुसैन इब्ने अली की नुसरत की। देखें है मुस्लिम इब्ने किला कूफा जाइए और वहाँ जाकर मुझे वहाँ के हालात से आगाह करिए कि क्या आया ये कूफा वाले सच भी कह रहे हैं या नहीं, क्या आया ये अपने दावे में सच्चे भी हैं या नहीं। हजरत मुस्लिम बिन अकील मक्का से जब कूफा पहुँचे हैं, कूफा जैसे ही पहुँचे तो बहुत सारे कूफियों ने उनके हाथ पर बैत की। हजरत मुस्लिम बिन अकील ने इमाम हुसैन अलैहिस्सलाम को लिख भेजा मक्का में कि ये सब के सब आपके मुंतजर हैं, इन्होंने जो ख़त लिखा है इन सब ने मेरे हाथ में बैत की, मौला आप कूफा में तशरीफ़ ले आए। कूफा के हालात तब्दील होना शुरू हुए, यहाँ तक कि जब यजीद को पता चला तो बसरे का गवर्नर उबैदुल्लाह इब्ने ज़ियाद उसको कूफा की विलायत देता है कि जाओ और जाकर उधर के हालात को कंट्रोल करो। उबैदुल्लाह इब्ने ज़ियाद कूफा में दाखिल होता है हाशमी लिबास के साथ, अपने चेहरे पर मकना किए हुए, अपने चेहरे को छुपाए हुए कूफा में दाखिल होता। अब सारे ये समझते हैं कि हम तो हुसैन इब्ने अली के मुंतज़र हैं, हम तो इमाम हुसैन के इंतज़ार में हैं, सब के सब उसको इमाम हुसैन समझकर बाहर इस्तकबाल के लिए आते हैं। ये अपने नकाब के पीछे से एक एक इंसान को देखता चला जा रहा है। ये फ़र्क है कि जहाँ पर इंसान इमाम की तरफ ज़ाहरी निगाह रखता है या बसीरत के साथ हुसैन की तरफ देखता है। जिसने भी बसीरत के साथ इमाम को पहचान लिया वो इमाम की हर चाल से, उनकी हर हरकत से, उनके गुफ्तार से वाकिफ है। जब पता चला कि ये तो उबैदुल्लाह इब्ने ज़ियाद है तो वो जितने लोगों ने बैत की थी एक एक करके मुस्लिम इब्ने अकील की बैत को तर्क करना शुरू कर दिया। रिवायात कहती हैं कि 7 ज़िलहज्जा की नमाज जब हज़रत मुस्लिम बिन अकील ने पढ़ाई है तो वो मस्जिद के जो मोमिनीन से खचाखच भरी होती थी वो सिर्फ 30 मोमिनों पर मुश्तमिल रह गई। सिर्फ 30 मोमिन हैं कि जो हज़रत मुस्लिम बिन अकील के पीछे नमाज पढ़ते हैं। जब हज़रत मुस्लिम बिन अकील बाबे गंदा से दाखिल होते हैं या वहाँ से बाहर निकलते हैं तो वो बिल्कुल तन्हा है, कोई भी मुस्लिम बिन अकील के साथ नहीं है। एक अजीब परेशानी है हज़रत मुस्लिम बिन अकील को। कूफे के हर दरवाज़े पर जाते हैं, हर दरवाज़े पर जाकर देखते हैं कि उबैदुल्लाह इब्ने ज़ियाद की फ़ौजें वहाँ पर जमा हैं, कूफा से निकलने का रास्ता कोई नहीं है। हर दरवाज़े पर गए, जब कोई भी रास्ता ऐसा ना मिला कि कूफा से बाहर निकल सकें तो थक हार के एक बुलंद जगह पर बैठ जाते हैं। जब एक जगह पर बैठे तो वो जो जिसका घर है वो दरवाज़ा खोल कर एक बुढ़िया है बाहर निकलती है और आकर कहती है कि ए जवान यहाँ पर क्यों बैठे हो, जाओ और जाकर अपने घर की तरफ चले जाओ, तुम्हें नहीं मालूम कूफा में मुस्लिम बिन अकील है, उबैदुल्लाह इब्ने ज़ियाद उसका खून का प्यासा है, देखो तुम्हें कोई नुकसान ना हो जाए। हज़रत मुस्लिम बिन अकील खामोशी से वहीं पर बैठे रहते हैं कि दोबारा से वो खातून बाहर आती है कि जिसका नाम रिवायात में तौआ लिखा है। जब बाहर आई दोबारा से कहती है जवान तुझे कुछ चाहिए है तो मुझे बतला दे। रिवायत कहती है कि हज़रत मुस्लिम बिन अकील ने पानी मांगा नहीं, हाथ का इशारा किया कि मुझे पानी चाहिए। वो गई खातून अंदर जाके दोबारा से पानी ले आई। जब पानी पिला चुकी तो कहा देखो मैं बेवा हूँ, अच्छा नहीं है कि मेरे दरवाजे के बाहर कोई जवान बैठा हो, देख जवान तू अपने घर चला जा। हज़रत मुस्लिम बिन अकील कहते हैं बीबी जिसका घर ना हो वो क्या करे। ये सुनना था कि तौआ पूछती है कि तू कूफा का रहने वाला नहीं है, कहा नहीं मैं तो मदीना का रहने वाला हूँ। जब उसने मदीना का नाम सुना तो एक दफा दिल की धड़कन तेज हो गई, कहा मदीना कहाँ रहते हो, कहा मोहल्ला बनी हाशिम में रहता हूँ। मोहल्ला बनी हाशिम का नाम सुना तो वहां तो एकदम तड़प उठी कि जवान तू कौन है, तो साथ ही कहते हैं कि मैं मुस्लिम इब्ने अकील हूँ, मैं हुसैन का सफीर हूँ। जैसे ही तौआ ने सुना हाथ बांधे मौला, तो मौला आप बाहर क्यों बैठे हैं, मेरे घर में तशरीफ लाए, मैं आपकी
کرتی ہے.
ایک دفعہ حضرت حسین بن عقیل اس کے گھر میں داخل ہوئے, جیسے ہی داخل ہوئے تو روایات کہتی ہیں کہ توبہ نے پوچھا کہ آپ کو کچھ اگر چاہیے ہے تو بتائیے. مسلم بن عقیل کہتے ہیں کچھ نہیں, مجھے صرف مصلی چاہیے. نماز کو ادا کرنا شروع کیا. توبہ کا بیٹا کے جو محمد ابن اشعث کے بیٹے کا دوست ہے, اور محمد ابن اشعث نے عبید اللہ ابن زیاد کو بتلا دیا کہ مسلم بن عقیل میرے گھر میں موجود ہے. عبید اللہ ابن زیاد نے اپنی فوجوں کو بھیجا صبح کی نماز کی تاکیبات جیسے ہی مکمل ہوئی تو ساتھ ہی وہاں پر نال بندی شروع ہوئی, اسلحہ کی آوازیں شروع ہوئیں. جیسے ہی اسلحے کی آواز آئی حضرت مسلم بن عقیل نے اپنے آپ کو زرہ پہنانا شروع کی, اپنے تلوار کو نیام سے نکالنا شروع کیا. توبہ کہتی ہے کہ مولا اگر اس حالت میں آپ باہر گئے تو آپ کو قتل کر دیا جائے گا. آگے سے حضرت مسلم بن عقیل کہتے ہیں توبہ میں ہاشمی ہوں, ہاشمی غیرت اس چیز کا تقاضا کرتی ہے کہ میرے ہوتے ہوئے تیرے گھر پہ حملہ نہ ہو, اے تیری چار دیواری پامال نہ ہو. میں کہوں گا اے حضرت مسلم بن عقیل, اے کاش ہم شام غریبوں میں ہوتے, اے سید سجاد کو دیکھتے, اے کس طرح سے اپنی جھوپڑی کو میں مکنا ہو جاتا. حضرت مسلم بن عقیل نے اپنی تلوار کو نیام سے نکالا, مقابلہ کرنا شروع کیا. دھوکے سے عبید اللہ ابن زیاد کے لشکر نے گرفتار کیا, اور گرفتار کر کے وہاں پر عبید اللہ ابن زیاد کے دربار میں لے گئے. کہا کہ جاؤ اپنے سمیر کو سلام کرو. حضرت مسلم بن عقیل کہتے ہیں کہ میرا امیر سوائے حسین کے اور کوئی نہیں ہے. کہا تم سلام کرو یا نہ کرو, ابھی تمہارے قتل کے احکام جاری ہو چکے. حضرت مسلم بن عقیل کو دار العمارہ کی چھت پر لے گئے, جا کر پوچھا کوئی آخری خواہش ہے تو بتاؤ. حضرت مسلم بن عقیل کہتے ہیں کہ اتنا وقت دے دو کہ میں دو رکعت نماز پڑھوں. دو رکعت نماز پڑھی, میں پوچھوں گا مولا آپ نے کیوں دو رکعت نماز کا کہا. شاید مولا جواب دیں کہ میں دو رکعت نماز پڑھ کے خدا سے دعا کرنا چاہتا ہوں, اے پروردگارا تو حسین کو خبر کر دے کہ کوفہ نہ آئے, کوفہ تبدیل ہو گیا. عبید اللہ ابن زیاد کے آنے کے بعد امام کی نصرت اور مددگار کوئی نہیں ہے. جیسے ہی حضرت مسلم بن عقیل کو دار العمارہ کی چھت سے نیچے گرایا گیا نا, وہاں پر سالبیہ کے مقام پر حسین نے اپنے لشکر کو روک لیا, اور وہاں پر روک کے کلمہ استرجاع کو جاری کیا, انا للہ و انا الیہ راجعون. لیکن اعجاز امامت سے بتانا نہیں چاہتے, انتظار کیا یہاں تک کہ دو گھڑ سوار کوفہ سے حسین کی جانب جب آئے ہیں نا, امام حسین نے دیکھا انہوں نے اپنے رستے کو موڑ لیا. امام کے مددگار گئے ہیں ان دونوں کو لے کر آئے, کہا تم نے دیکھا نہیں کہ حسین نے تمہاری طرف دیکھا ہے, تم کیوں حسین کی طرف نہیں آئے. کہا ہمیں خوف تھا کہ جب ہم حسین کے سامنے آئیں گے نا حسین ہم سے کوفہ کے حالات کے بارے میں پوچھیں گے, ہم حسین کو کوفہ کے حالات بتلا نہیں سکیں گے. جب امام کے پاس لائے گئے, امام کو کہا امام آپ کچھ فاصلے پر آ جائیں, امام کو کچھ فاصلے پر لے گئے, کہا کہ کوفہ کے کیا حالات ہیں, اور دونوں نے ہاتھ جوڑ کے کہا کہ مولا جب ہم کوفہ سے نکلے تھے نا تو مسلم بن عقیل کے پاؤں میں رسن باندھ کے کوفہ کے بازاروں میں گھسیٹا جا رہا تھا. مولا ادھر کے حالات ٹھیک نہیں ہے, کوفہ کے حالات ٹھیک نہیں ہے. مولا نے ایک دفعہ اپنے مددگاروں کو بلایا, بلا کے کہا کہ دیکھو کوفہ کے حالات یہ ہیں. عباس نے کہا کہ مولا ہم وہاں جائیں گے اور جا کے مسلم کی اس شہادت کا انتقام لیں گے. لیکن امام حسین ایک دفعہ ایک خیمے میں آئے اور آ کے آواز دیتے ہیں زینب, اے میری ماں جائی زینب حمیدہ کو تو بھیج دو. حمیدہ کے جو بیٹی ہیں حضرت مسلم بن عقیل کی, ان کو جب بلایا گیا, جب لایا گیا امام نے اپنے پہلو میں بٹھایا, حمیدہ کے بالوں میں اپنے ہاتھ کو پھیرنا شروع کیا. اے امامت کی پلی ہے نا ایک دفعہ فوراً متوجہ ہو گئی, مولا آپ تو ایسے ہاتھ پھیر رہے ہیں اور جس طرح یتیموں کے سر پہ ہاتھ پھیرا جاتا میرے بابا جی سے. ایک دفعہ حسین ابن علی نے اپنے سینے کے ساتھ لگایا, حمیدہ اب
اس چچا کو، اپنے اس ماموں کو، اپنا پاپا تصور کرنا۔ زینب آگے بڑھتی ہے، سینے کے ساتھ لگاتی ہے، کوئی رخسار پہ بوسے دیتا ہے، کوئی سر پہ ہاتھ پھیرتا ہے۔ اے یتیم مسلم ہے، اے قربان جاؤ، ایک چھوٹی سی بچی ہے جو یہ سارا ماجرا دیکھ رہی ہے، وہ یہ سمجھ رہی ہے کہ جب بھی کوئی شہید ہوتا ہے نا، جب بھی کوئی یتیم ہوتا ہے، اس کو پیار کیا جاتا ہے، اس سے رخسار کے بوسے لیے جاتے ہیں، اس سے بالوں میں ہاتھ پھیرا جاتا ہے، اس کو سینے سے لگایا جاتا ہے۔ ایک وقت ایسا آیا، کربلا میں آواز گونجی، قد قتل الحسین بن کربلا، حسین کو کربلا میں شہید کر دیا گیا، حسین مار دیا گیا۔ ایک چھوٹی سی بچی ہے، یہ حافظ کی آواز سن کے باہر آتی ہے، ابھی کوئی مجھے پیار کرے گا، کوئی سینے سے لگائے گا، کوئی بالوں میں ہاتھ پھیرے گا۔ لیکن ایک سر تبدیل ہو گیا، اسی بچی کے چہرے پہ تماشے
اللہ علی القوم الظالمین سیعلم الذین ظلموا ایمن قلبی انقلبون۔